नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सीधा कुरा प्रष्ट विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेरिँदै गरेका गाउँघर, फेरिँदै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। अलि वर्ष पहिलेसम्म पढे लेखेकाले खेती किसानीमा रुचि राख्दैन थिए। युवाहरू त झन् खेतीपाती र पशुपालनको सट्टा अरू काममा नै रमाउँथे। तर अहिले युवाहरू कृषि क्षेत्रमा आकर्षित भएका छन्। विदेशमा काम गरेर फर्केकाहरू त झन् बढी यो क्षेत्रमा लागेका छन्। कृषिका क्षेत्रमा विदेशबाट सिकेको सिप नयाँ प्रविधिको प्रयोगले पछिल्लो समय किसानले देशमै पनि लाखौं रूपियाँ कमाउन थालेका छन्। यस्तै किसानसँग आज हामी कुरा गर्दैछौ। नार्कको परिसरमा जम्मा भएका बाराका शिवचन्द्र मण्डल, प्रमिला पौडेल मण्डल, दाङका अमृत विक र हीरा सिंह विकसित साथी विष्णु विश्वकर्मा कुराकानी गर्नु भएको छ।
नमस्कार सबैजनालाई। आज मसँग हुनुहुन्छ चारजना कृषकहरू हुनुहुन्छ। उहाँहरू सबै आफ्नै पौरखले तरकारी फलाउनुहुन्छ।
म शिवचन्द्र मण्डल, मेरो जन्मस्थान जनकपुर अञ्चल धनसा जिल्लाको एकराही गाविस, तर हाल चाहिँ अहिले यहाँ काठमाडौँको मूल पानीमा 20 रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीहरू गरिरहेको छु।
म अमृत भिक, घर चाहिँ मेरो दाङ तुलसीपुर। म अहिले पहिला बर्दियामा गरेँ, तर अहिले चाहिँ 5 वर्षदेखि म लुबु लामाटारमा चाहिँ कृषि खेती गर्दै आएको छु।
तपाईँको?
मेरो नाम हिरालाल विक, म हलवार चार दाङदेखि अहिले यहाँ 10 रोपनी जग्गा लिजमा लिएर तरकारी व्यवसाय गर्दैछु।
अब तपाईँको आमा?
प्रमिला पौडेल मण्डल, मेरो जन्म मोरङ रत्वमाई नगरपालिका, घर मेरो धनुषा एकराई गाविस।
अब यो शिवचन्द्रजीबाटै जान्छु म। तपाईँ विदेश बस्नुभयो झन्डै 8 वर्ष, त्यो पनि इजरायलमा, जहाँ कृषि खेती अलिक धेरै गरिन्छ। इजरायल जानुको कारण के थियो? तपाईँले त्यहाँ गएर के गर्नुभयो? त्यसैबाट कुराकानी सुरु गरौँ न।
हेर्नुहोस्, पहिला म नेपाल सरकारमा जेटिएको पदमा म 10 वर्षमा काम गरेँ। त्यो 10 वर्षमा जेटिएको काम गर्दा गर्दै म ब्याचलर पढ्नको लागि स्कलरसिप पाएँ, मास्टर डिग्री पढ्नको लागि मैले स्कलरसिप पाएँ। तर पछि जाँदा जाँदाखेरि मलाई यो जागिरबाट केही नहुने भएपछि अध्ययन त पूरा गरियो, तर आर्थिक लाभ चाहिँ कमाउन सकिएन। आर्थिक उपार्जनको लागि र छोराछोरीहरूको उज्जवल भविष्य बनाउनको लागि, मोटो रकम कमाउनको लागि म चाहिँ इजरायल पस्या हो।
तपाईँले मोटो रकम भन्नुभयो र जागिरबाट केही होला जस्तो लागेन भन्नुभयो। कृषि कर्ममै हुँदाखेरि नेपाल त कृषि प्रधान देश भएर पनि तपाईँले त्यो सम्भावना किन देख्नु भएन सर?
त्यो बेलामा टेक्नोलोजीको बारेमा र यहाँ त्यतिखेर आँट गर्न सकिन्छ, खेती जग्गा चाहिँ भाडामा लिएर लगानी गरेर खेतीमा होला जस्तो कल्पना पनि थिएन मसँग। त्यो कुरा कल्पनै गराए थिइनँ। तर जब विदेशमा खेती हेरेँ, त्यो खेती हेर्दाखेरि यहाँको सुन व्यापारीलाई पनि जित्न सक्ने क्षमता खेतीमा रहेछ भन्ने कुरा हामी त्यहीँबाट ठड्याएर फाइनलाइज गरेर त्यहीँबाट एउटा अठोट लिएर म नेपाल फर्किया हो 8 वर्षपछि, र आउने बित्तिकै मैले आफ्नो खेती सुरु गरेको हो।
सुन व्यापारीलाई जित्न सक्ने क्षमता हाम्रो कृषिमा रहेछ भन्ने कुरा त बुझ्नुभयो। के रहेछ इजरायल र यहाँको खेती गर्ने तरिकामा चाहिँ के फरक रहेछ?
इजरायल सानो देश भए पनि हाम्रो नेपालभन्दा 5 गुणा सानो छ, तर पनि के छ भने त्यो सम्पन्न देश हो, डेभलप्ड कन्ट्री हो, त्यो विकसित मुलुक हो। त्यो ठाउँमा सरकारले अन्य फेसिलिटी दिएको छ, जस्तै जग्गाको भाडा भन्नुहुन्छ भने एकदम शून्य बराबर छ। एक मोहरमा भनौँ न, हाम्रो हिसाबले हो भने एक मोहरमा त्यहाँ 1 रोपनी जग्गा पाइएला जस्तो छ। गभर्मेन्टले दिने हो भाडा जग्गा, र जति तपाईँलाई चाहिन्छ एकरका एकर जग्गा उपलब्ध गराउँछ। त्यो पनि के छ भने एकदम एउटा फाँट मिलेको हुन्छ। बालीको बारेमा भन्नुहुन्छ भने पूरा इन्सुरेन्स हुन्छ। कुनै किसानलाई कुनै रोग, बालीमा रोग किराले केही आक्रमण गर्यो, केही नोक्सान भयो भने टोटल इन्सुरेन्सले बियर गर्छ। हाम्रो नेपालमा इन्सुरेन्स नामको लागि मात्रै हो, कामको लागि जिरो छ। जग्गा भन्नुहुन्छ भने नेपाल गभर्मेन्टले एक धुर पनि, एक रोपनी होइन, एक आना पनि कति उपलब्ध गराएको छैन, उपलब्ध गराउँदैन। र व्यक्तिगत जग्गा भाडामा लिँदाखेरि उनीहरूको मोनोपोली हुन्छ। मन लाग्यो भने 25,000 रुपियाँ के अरे रोपनीको भन्छ, कसैलाई 40,000 भन्छन्, कसैलाई 20,000 भन्छन्, एक ठाउँमा मिलेको हुँदैन, कुनै ठाउँमा पाँचजना पाँच रोपनी मिलेको हुन्छ, कुनै ठाउँमा 10 रोपनी मिलेको हुन्छ। यो जग्गाको समस्या र मतलब एउटा सेक्युरिटीको हिसाबले एस्युरिटीको हिसाबले हेर्ने हो भने इजरायल त कता कता हो। टेक्नोलोजीको हिसाबमा हेर्ने हो भने हामीले अहिले त्यही इजरायलमा प्रविधिहरू सिकेर नेपालमा ल्याएर त्यो अनुसारमा हामी अहिले खेती गरिरहेका छौँ, जुन कि पहिला नेपालमा मैले देखेको पनि थिइनँ।
के छन् त्यस्ता, छोटोमा भनिदिनुहोस् ती प्रविधिका बारेमा। हामीले
हेर्नुहोस्, इजरायलबाट हामी फर्केर आइसकेका नेपाली वर्करहरूले नै यहाँ नेपालमा खेती सुरु गरे, व्यावसायिक खेती सुरु गरे, र नेपाल इजरायलमा लागू गरिएका थोपा सिंचाइ सबभन्दा पहिला इजरायलबाट फर्केर आएका मान्छेहरूले यहाँ लागू गरेका छन् आफ्नो आफ्नो फिल्डमा। त्यस्तै अनेक टेक्नोलोजी छ, सिड प्रोडक्सनको म अहिले सिड पनि उत्पादन गरिरहेको छु, गोलभेडाको हाइब्रिड बिउ उत्पादन गरिरहेको छु। त्यो बिउ प्रोडक्सन गर्ने तरिका इजरायलको र नेपालको जमिन आकाशको फरक छ, त्यहाँ त्यति राम्रोसँग सेक्युर छ। टनेलको सिस्टम पहिला नेपालमा थिएन, हेर्नुहोस् हामीले आएर सुरुवात गरेको हो, इजरायलबाट आएर हामीले यहाँ टनेल बनाएर टनेल देखाएर टनेलमा खेती हुँदो रहेछ भन्ने कुरा हामीले सुरुवात गरेको हो र त्यहाँबाट गरेको हो। त्यस्तै विभिन्न बाली प्रोटेक्सनमा जाने हो भने, क्रोप प्रोटेक्सनमा जाने हो भने, बाली संरक्षणमा विभिन्न पेस्टिसाइडहरू कसरी प्रयोग गर्ने, कहाँ गर्ने, कुन बेला गर्ने, कति मात्रामा गर्ने, ती कुराहरू यहाँ नेपाल सरकारले, म स्वयं पहिला पनि जेटिए थिएँ, तर के गर्ने, एउटा जेटिएले 18 गाविस पहिला हेर्नु पर्थ्यो, 16 गाविस हेर्नु पर्थ्यो एकजना जेटिएले, अनि कता कता भ्याउनु। त्यसकारण हामी चाहिँ सबै कुराहरू, त्यहाँ त गभर्मेन्टले यति फेसिलिटी दिएको छ इजरायलमा, ती सब कुराहरूको ज्ञान भएर त्यहाँको प्रविधिहरू सिकेर यहाँ अपनाएर त्यो अनुसारमा हामी खेती गरिरहेका छौँ, धेरै फरक छ।
तपाईँले जागिर छाड्दा कहिले काहीँ डर लागेन, म भोलि गएर फस्छु होला, मैले यति सुविधा पाउँदिनँ होला, त्यति बेला त्यो साहस कसरी गर्नुभयो तपाईँले जागिर छाडेर कृषि कर्म गर्ने विदेश जाने कुरा?
जागिर छोड्न मलाई केही अप्ठ्यारो भएन, जागिर छोड्नलाई केही अप्ठ्यारो भएन, किनभने जीवन धान्नलाई नै, परिवार धान्नलाई नै धौधौ परिरहेको थियो, अनि आफ्नो व्यक्तिगत कुनै व्यवसाय सञ्चालन नगरिकन त उपाय छैन, त्यसकारण चाहिँ मैले चट्टै जागिर छोडिदिएको हो। त्यसमा कुनै शंका गर्ने, डराउने, कुनै पछि कुनै भवितव्य होला, संकट आइलाग्ला, ती सब कुराहरू केही मूल्याङ्कन गरिएन।
म तपाईँको मिसेस प्रमिलाजी पनि हुनुहुन्छ, म सोध्छु अलिकति तपाईँलाई पनि, उहाँले जागिर छाड्दा उहाँले जति सपना सोच्नु भएको थियो, जुन योजना बनाउनु भएको थियो, त्यो योजना पूरा होला नहोला भन्ने डर चाहिँ कतिको बढेको थियो नि?
होइन, हामी त्यति जागिरतिर पनि जान गइएन, बिजनेसै गर्ने, केही गर्ने, बच्चाहरूलाई राम्रोसँग एजुकेसन दिनको लागि भन्ने सोचाइ थियो, त्यस कारणले गर्दा जागिरतिर त्यति हामीहरूलाई इन्ट्रेस्ट भएन। म पनि हेल्थ सम्बन्धी हो, मेडिकल सेमे, मैले पनि 8-9 जागिर गरेँ, म पनि इजरायलै गएको हो, इजरायलकै प्रविधिहरू देखेर सुनेर अहिले हामी चाहिँ होइन यो गर्दा पनि हुँदो रहेछ, हाम्रो देशमा चाहिँ यति माटोहरू चाहिँ नासै जस्तो भएको छ, सुन जस्तो माटो, त्यहाँको माटो भन्नुहुन्छ भने एउटा एक ग्लास पानी हालिदियो भने झ्वाइँ गर्छ जस्तो देखिन्छ, त्यति मरूभूमि छ, तर हाम्रो देशको माटो त यति राम्रो, सुन त्यहाँ सुन फलाउन सकिन्छ भन्ने कुरो हामीलाई लागेको थियो। उहीँदेखि के गर्ने त भन्दा यही नै गर्ने भनेर हामीले प्रतिज्ञा गरेको थियो। यहाँ हाम्रो के छ, हामीमा नै एक ज्ञान छैन, एउटा नलेजको पनि कमी भइरहेछ, हामीले एक बित्ता जमिन पनि, उनीहरूले एक बित्ता जमिन पनि छोडेको हुँदैन, गमला शुद्ध पनि उनीहरूले छाडेका हुँदैनन्, छत शुद्ध पनि उनीहरूले छाडेको हुँदैन, त्यसरी उत्पादन गरेको हुन्छ, एक त ठाउँ पनि उनीहरूको सानो छ, होइन देश पनि सानो छ, विश्वमै नामको महाकाशन कृषिबाट, हाम्रो त एउटा कृषि प्रधान देश हो, आजसम्म हाम्रा पुर्खाहरू कृषिबाटै नै बाँचेर हामी जन्म लिएर यत्रो भएका छौँ, होइन प्रविधि र टेक्नोलोजीको कुराहरू नै नआएर हामी यति पछाडि परेका हौँ, तर टेक्नोलोजी गर्ने त एउटा किसानले, एउटा व्यक्तिले, जनताले ल्याउन सक्ने कुरा होइन, यो भनेको चाहिँ हाम्रा माथिल्लो स्तरका सरकारले नै आफ्ना कानूनी हिसाबले कसरी कहाँसम्म कुन चाहिँ हामीलाई राम्रो हुन्छ, आफ्नो कुर्सी मात्रै नहेर्ने, हामी मान्छे हौ, एक दिन मर्छौँ, मर्नुभन्दा अगाडि स्वर्गीयमा कसरी बस्ने हो, स्वर्गीय चाहिँ यहीँ हो, मरेपछि स्वर्गीय कसैले पनि देख्दैन, स्वर्गीय कसरी बनाउने हो भन्ने कुरो उहाँहरूले आफै जान्नुपर्ने हो, हाम्रा नेताहरू जुन ठूल्ठूला नेताहरू छन्।
गहन तर्क गर्नुभयो तपाईँले, म अलिक पछि पनि आउँछु तपाईँसँग, फेरि म अब अमृतजीसँग आउँछु। तपाईँ आफूले दाङबाटै सुरु गर्नुभएको थियो कि काठमाडौँ आएपछि तपाईँले कृषि कर्म सुरु गर्नुभयो?
मैले विशेष गरी त दाङबाट म बर्दिया गएँ, बर्दियामा बाँसगढीमै मैले कृषि कर्म सुरु गरेँ है। त्यसपछि त्यहाँ चाहिँ अब इन्डियासँग जोडिएको कारणले गर्दाखेरि मैले उत्पादन गरेको सामान र इन्डियाबाट उत्पादन गरेको सामान चाहिँ त्यहाँ मेरो सामान बेच्दाखेरि होइन म मेरो मूल्य नै नउठ्ने स्थिति आइसकेपछि अनि म त्यहाँबाट छोडेर म चाहिँ काठमाडौँमा चाहिँ आएको हुँ र यहाँ ठिक छ, एकदमै राम्रो छ।
मूल्य नउठ्ने कुरा गर्नुभयो तपाईँले, किन मूल्य नउठ्दो रहेछ त्यहाँ पर्दैन?
विशेष गरी के रहेछ भने इन्डिया एकदमै बोर्डर नजिकै है, त्यहाँको किसानले चाहिँ त्यहाँको राज्यले त्यहाँको किसानलाई सम्पूर्ण चिजहरू चाहिँ सहुलियत दिँदो रहेछ, त्यसकारण उसले चाहिँ उसको मूल्य पनि कम हुँदो रहेछ, त्यसकारण हामीलाई चाहिँ राज्यले गर्दैन, नगरेपछि हाम्रो मूल्य चाहिँ बढी हुने है, हामीले गरेको अब ग्राहकले त के गर्दै जता जता सस्तो हुन्छ त्यति त्यति बढी चाहिँ दिँदैछ, त्यसकारण हामीले उत्पादन गरेको मूल्य बढी हुने, उनीहरूले गरेको कम हुने भएको हुनाले उनीहरूले चाहिँ कम दिइदिने, अनि हामीलाई घाटा हुने सम्भावना भइसकेपछि घाटामा काम गर्ने हामी सक्दैनौँ, त्यसकारण चाहिँ त्यो छोडेर मैले त्यो लगाएको।
अहिले यहाँ आएपछि के कति कुरामा फाइदा भयो त त्यसो भए?
एकदमै ठिक छ, अब म अहिले खास गरी चाहिँ कृषिमा आफ्नै तरिकाले तौर तरिकाले बिना सहयोग गर्दाखेरि चाहिँ बाँच्नेसम्म चाहिँ ठिक ठिकै छ है। अब अहिले फाइदाको कुरा त धेरै छ है, आर्थिक मात्र नभएर अन्य कुराहरू पनि हुँदो रहेछ। फाइदा
के रहेछ त्यस्तो अन्य कुरा? तपाईँ काठमाडौँ आउनु र मफस्सलमा खास गरी कृषि कर्म गर्दा सरकारले हेर्दैन, सरकारबाट पाउने सुविधा पाइँदैन भन्ने गुनासो व्यापक बढ्छ, तपाईँ यहाँ आएपछि त्यस्ता के सुविधा पाउनुभयो त?
मैले सामान्य सुविधाहरू त पाएको छु, नपाएको भन्ने कुरा होइन, सामान्य बिउ होइन मलहरू यस्ता यस्ता कुराहरू चाहिँ पाएको छु। अब यसको कुरा अलिक त मेरो रुचि र चासो भएको कारणले मैले प्राविधिक रूपमा पनि केही चाहिँ सिक्ने मौकाहरू पाएँ, जस्तो अब यहाँ विज्ञहरूसँग जस्तो यही अनुसन्धानकै अब होइन खुमलदारकै चाहिँ विज्ञहरूसँग पनि भेटघाट हुने, यहाँ पहुँच काठमाडौँ भने यस्तो चिज रहेछ कि तपाईँको चाहिँ ठुल्ठुला मान्छेहरूसँग जानेका मान्छेहरूसँग भेटघाट सम्पर्क सम्बन्धले अलिकति चाहिँ हाम्रो ज्ञान पनि वृद्धि हुने प्राविधिक रूपमा, अनि सँगसँगै चाहिँ त्यसका केही सहयोगहरू पाटहरू सामान्य सहयोग त्यो ठुलो कुनै चाहिँ त्यस्तो आर्थिक रूपले होइन कि सामान्य सहयोगहरू पनि चाहिँ मैले प्राप्त गर्दै आएको छु र काम गर्दै आएको फाइदा छ। सामान्य त मेरो परिवारहरू पनि पालेको छु, म बाँचेको छु।
कति आमदानी हुन्छ नि त्यसो भने कृषि गरेर तपाईँले यो फर्म पनि सञ्चालन गर्नुभएको छ, नर्सरी फर्म पनि, कति जति आमदानी गर्नुहुन्छ मासिक रूपमा तपाईँ?
मासिक भन्दा पनि समग्र रूपमा मैले एक वर्षमा मैले यो बिरुवा नर्सरी उत्पादन गरेर मात्रै मैले 80-50 हजार, अरू गोलबेडा उत्पादन गरेर प्रति रोपनीमा 60-70 हजार होइन, प्रति वर्षको कहिले 60 हजार कहिले 70 प्रति रोपनीबाट, जस्तो काउली गोलबेडा अन्तर्बालीहरू लगाएर र नर्सरीबाट मैले चाहिँ त्यही हो 60-70 हजारसम्म प्रति वर्ष चाहिँ मैले कमाउने गरेको छु है। गोलबेडा काउली फर्ज लहरे बाली यी सबैका बिरुवाहरू चाहिँ मैले उत्पादन गरेर चाहिँ किसानलाई चाहिँ दिने गरेको छु।
गाह्रो कतिको छ त्यो कृषि, तपाईँले नर्सरी चलाइरहँदा तरकारीहरू बेचिरहँदा जग्गा भाडामा लिनुहुन्छ कि आफ्नै जग्गा छ?
होइन जग्गा त छैन, आफ्नो भाडामै हो। अब यहाँ बाहिरबाट आउनेका पनि धेरै समस्याहरू, जस्तो यहाँ बस्नेहरू कस्तो हुँदो रहेछ भने जग्गा जमिन यहाँको हुने, हामी बाहिरबाट आउने है, अब यहाँ कस्तो छ नि भाडामा लिएर बस्नुपर्ने, भाडामा लिँदा कस्तो हुँदो रहेछ भने अब मण्डल सरले पनि अघि कुरा गर्नुभयो है, अब हामीलाई चाहिँ समस्या कस्तो हुने, 5 वर्षको लागि चाहिँ दिनुहोस् भन्दाखेरि अब प्लटिङ सारा चिज होइन, अहिले परिस्थिति कस्तो छ, खेतीयोग्य जमिन जम्मै चाहिँ तपाईँको प्लटिङतिर गइरहेको छ, अब 5 वर्ष दिन सक्दैन भने, 5 वर्ष नदिँदा कस्तो हुने भने हाम्रो चाहिँ लगानी नै नउठ्ने होइन, यस्ता समस्याहरू बाहिरबाट आएका किसानहरूलाई ठुलो समस्या छ होइन, यस्ता समस्याहरूले पनि हामी चाहिँ भनौँ न अगाडि बढिरहेका छन् विभिन्न सङ्घर्ष गर्दै। कृषकहरूलाई चाहिँ उत्पादन गर्न एकदमै कठिन छ, गाह्रो छ, र राज्यले चाहिँ ध्यान दिनुपर्छ भन्ने हो, किसानले त आफ्नो तरिकाले गरिरहेछ, केही छैन होइन, गर्नुपर्छ भन्ने छ, यसमा अलिकति चाहिँ राज्यले अलिक गम्भीर भएर ध्यान दिनुपर्छ, नत्र भने अहिले विदेशतिरका कुराहरू पनि आए, मण्डल सरले धेरै कुराहरू उठाउनु भयो एकदमै है, उहाँ जस्तो अब कृषकसँग चाहिँ बसेर हामी कुरा गर्न पाउँदा मलाई एकदमै खुसी लाग्यो है।
हुन्छ, म अलि यो समस्याका पाटाहरू धेरै छन्, समाधान कसरी गर्ने त्यो पाटोमा पनि आउँछु म, अब हाम्रो हिरालालजीसँग आउँछु। तपाईँले चाहिँ कसरी कृषि कर्म सुरु गर्नुभएको थियो?
कृषि कर्म भनेपछि म दाङ बासी भए तापनि मेरो आर्थिक जीवन सहुलियत हुन्छ भनेर म 23 वर्ष इन्डियामा जागिरी गरेको। अब के गर्यो, कतै ट्रान्सपोर्टतिर, कतै पछि फेरि गाडी चलाइयो, दुनियाँ गर्यो है। अब इन्डियाको भाषा हामी नेपालीहरूको लागि के छ भने, काम गरन्जी इमान्दार भन्जीसम्म बहादुर बहादुर, अनि आफ्नो मतलब भइसक्यो भने पछाडिबाट हामीलाई तिनीहरूले साइनो गर्ने भनेको बाँदर, पहिला बहादुर अनि पछि बाँदर, अनि त्यो भएर मैले बाँदर सुन्नको नराम्रो भाषा मानेर म आफ्नै नेपालमा केही गर्छु भन्ने मेरो मनस्थिति भयो।
त्यति बेला तपाईँ 23 वर्षको लक्क जवान हुनुहुन्थ्यो होइन?
हजुर। अनि आफ्नै देशमा केही गर्दा पहिले बाबुबाजेहरूले गरेकै धान मकै खेती, कृषककै छोरो हो, अनि गाई गोरुको माया गर्ने, धान गहुँलाई स्याहार सुसार गर्ने। अब पढाइको विषयमा हो भने मैले खासै धेरै पढ्न सकेन, इच्छा त धेरै अगाडि जाने थियो तर अब मेहनत नगरेपछि कसरी अगाडि जाने?
कतिसम्म पढ्नु भयो?
मैले 8 क्लाससम्म मात्रै पढेँ, अनि त्यो पछाडि मेरो इन्डिया छोडेदेखि मेरो रोजगारमा अलि बाधा पर्न आयो,
भनेको पैसा कमाउन पैसा धन्दा चलाउने निकै
कसरी चलाउने अनि पैसा चाहिँ धेरै हुनु पर्यो धेरै चाहियो भन्ने मेरो सोचाइ भयो. धेरै पैसा त अर्काको जागिरी गरेर हुँदैन आफ्नै काम गर्नुपर्ने रहेछ भन्ने पछि बुद्धि आयो. 40-45 वर्षको उमेरमा बल्ल आएर अहिले
त्यो बिचमा के गर्नुभयो नि तपाईँले?
त्यो बिचमा मैले गाडी चलाएँ, कसैको ट्रान्सपोर्टमा काम गरेँ. अब इन्डियामा 23 वर्ष लगातार आउन जाँदा बसियो 23 वर्षसम्म अनि टुरिस्ट पोइन्टमा पनि हिँड्यो पछि गाडी चलाएर. मेरो अब धेरै उमेर चाहिँ त्यसैमा गयो भनौँ. अहिले आएर मलाई गाडी त हुनै पर्छ, चलाउनु पर्छ, तर मेरै गाडी भए पनि म नचलाउँ जस्तो लाग्छ. जागिरी त मैले गाडीको खाने कुरै भएन. अनि अहिले मसँग कुखुरा पालन छ, तरकारी खेती छ, काउली बन्दाहरू, गोलभेडा टमाटरहरू, परिवारसहित छु, छोराछोरी पनि सँगै. अब ताजा आफ्नो घरको चिज टिप्यो खायो, कति रमाइलो. अहिले जागिरी भन्दा 4 गुणा जे होस् मन खुसी छ, मेहनत चाहिँ बढी छ.
कति कमाउनुहुन्छ खुसी मन सँगसँगै कति कमाउनुहुन्छ पहिला र अहिलेमा कतिको फरक?
लगभग तपाईँको अब कमाइ गर्दाखेरि भनौँ भने ज्याला ज्यामीहरू खाजा खर्च दिनुपर्छ, एक्लै चाहिँ भ्याउँदैन, कुखुरा पनि हेर्नुपर्छ, तरकारी पनि हेर्नुपर्छ. लगभग वार्षिक त्यस्तै सबैहरू यताउता गरेर 4-5 लाख जस्तो बच्छ.
पहिला त्यही 4-5 हजार कमाउन मुस्किल हुन्थ्यो, अहिले 4-5 लाख कमाउनु त त्यति गाह्रो छैन.
हजुर हजुर, त्यति गाह्रो छैन. अनि परिवारसँग बसेर बिहान बेलुकाको भोजन खाँदा झन् मलाई झन् राम्रो खुसी छ त्यो पैसा भन्दा पनि.
तपाईँ अलिकति भलै उमेर ढल्किसक्यो भनेर लक्क जनाउँदाखेरि अहिले तपाईँकै उमेरका जो पहिला तपाईँ त्यत्रो वर्ष भारतमा रोजगारी गर्नुभयो, अहिले त्यही रोजगारीका लागि दिनहुँ झन्ने 1500-1700 को बीचमा मानिसहरू खाडी लगायतका देश गइरहेका छन्, यो अवस्थाले के भन्छ?
साउदी कतार जाने, खाडी मुलुकमा जाने मेरा दाजुभाइ दिदीबहिनीहरू पनि जानुहुन्छ आजभोलि. लेडिजहरू पनि धेरै घुइँचो देखिन्छ गएको. तर उहाँहरूलाई पनि मेरो सल्लाह सुझाव के छ भने लेडिजले पनि गर्न सक्छ मर्द जस्तो हाम्रै नेपालमा काम. यो काम गर्न लेडिज जेन्ट्स भन्ने कुरा हुँदैन. तरकारी खेती, पशुपन्छी पालन लेडिजले पनि गर्न सक्छ, तर उसले मेसो नपाएको हो. उहाँ गएर उसले दुःख पाउँछ, अर्काको सुन्नुपर्छ, उसले जे भन्यो उही मान्नुपर्छ. उहाँ जाने दाजुभाइ दिदीबहिनीहरूलाई मैले के भन्न चाहन्छु भनेपछि सानो गर्नुहोस्, थोरै गर्नुहोस्, आफ्नै पेसा गर्नुहोस्, आफ्नै पेसामा रमाउनुहोस्, एकदम खुसी हुन्छ, भोलि 4 पैसा हजुरहरूको हातमा पनि हुन्छ भन्ने सल्लाह सुझाव दिन चाहन्छु.
किसानहरूका थप अनुभव केही बेरमा सुन्नेछौ, उज्यालो सुन्दै गर्नुहोला.
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क.
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बल्दिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ. आज हामी खेती किसानीमा विदेशमा सिकेको ज्ञानको विषयमा कुरा गरिरहेका छौं. नारको परिसरमा जम्मा भएका बाराका शिवचन्द्र मण्डल, प्रमिला पौडेल मण्डल, दाङका अमृत विक र हिरा सिंह विकसित साथी विष्णु विश्वकर्माले कुराकानी गरिरहनु भएको छ.
हामी आज विभिन्न किसान दाजुभाइसँग कुराकानी गरिरहेका छौं. हामीसँग 4 जना किसान हुन्छ. एकजना हिरालालजी जो उहाँ दाङको हुनुहुन्छ र काठमाडौँ आएर कृषि कर्म गरिरहनु भएको छ. त्यसरी अमृतजी हुनुहुन्छ, उहाँ पनि दाङ बर्दियामा कृषि कर्म गर्नुभयो, त्यहाँ जीवन पाल्नै धौधो भएपछि काठमाडौँ आउनुभएको कुरा गर्नुभएको छ. हामीसँग शिव चन्द्र मण्डलजी हुनुहुन्छ, उहाँ पनि बाराको मान्छे तर काठमाडौँ आउनुभयो. त्योभन्दा पहिला जेटिए जागिर पनि खानुभयो, सन्तुष्ट नभएपछि उहाँ फेरि इजरायल पुगेर अहिले आएर आफ्नो देशमा कृषि कर्म गर्नुभएको छ. उहाँको श्रीमती प्रमिलाजी पनि हुनुहुन्छ. हामी उहाँसँग कुराकानी गरिरहेका छौँ. फेरि म तपाईँलाई सबैलाई कार्यक्रम बदल्दै नेपालको दोस्रो भागमा फेरि स्वागत गर्छु.
धन्यवाद छ.
अब चाहिँ म तपाईँसँग दोस्रो पाटोमा के समस्या छन्, पहिला हामीले सामान्य परिचय मात्र भन्यौं, अब हामी के समस्या छन् त्यो समस्याको पाटोमा जान्छौँ है. मैले अब शिवजीबाट शुरू गर्छु.
अब यो कृषि कर्ममा दुःख सुख मात्रै होइन, जुनै पनि पेसामा दुःख र सुख सँगै छ. जीवनमा त दुःख सुख हुन्छ, जसरी एउटा सिक्काको दुईटा पाटा हुन्छ होइन, त्यस्तै नै यो हरेक पेसामा दुःख र सुख छँदैछ. झट्ट हेर्दाखेरि ओहो गोलभेडाको बोटमा त पैसै पैसा फलेको देखिन्छ, तर त्यो पैसा फलाउनको लागि कति दुःख गरेको छ किसान, त्यो कुरा चाहिँ उपभोक्ताले अथवा अरू सरकारी निकायले कसैले देखाएको छैन त्यो कुराहरू. सबभन्दा पहिला म यहाँ इजरायलबाट फर्केर आउँदाखेरि म आफ्नो खेती गर्नको लागि 1 वर्ष मैले आफ्नो जीवन बिताएको छ जग्गा खोज्नलाई मात्रै. 1 वर्षमा बल्ल गरेर मूलपानीमा जग्गा भेटियो र त्यहाँ मैले खेती सञ्चालन गर्ने. यदि एक वर्षमा एक वर्ष अगाडि नै मैले जग्गा भेटेको भए सरकारले सजिलै तरिकाले उपलब्ध गराइदिएको भए त्यो एक वर्षमा मलाई लाग्छ 20-25 लाख रुपियाँ म कमाइसकेका हुन्थ्यो। त्यो 20-25 लाख रुपियाँ मेरो त्यतिकै नोक्सान गयो। अहिले त्यो म क्यालकुलेसन गरिरहेको छु, जति वर्ष नोक्सान भयो त्यति मेरो पैसा नोक्सान भएको म क्यालकुलेसन गरिरहेको छु। त्यो सरकारले यहाँ चाहिँ जग्गा उपलब्ध नगराइदिनु सबभन्दा ठूलो समस्या हो। त्यसपछि सरकारसँग कागजमा मात्रै कृषकलाई राहत दिएको, अनुदान दिएको आदि कुराहरू हुन्छ, तर वास्तवमा किसानले पाइरहेको हुँदैन। यो कुरालाई चाहिँ पारदर्शी रूपमा किसानको हातमा पुग्ने तरिकाले अनुदान अथवा कुनै कार्यक्रमहरू सञ्चालन गर्न दिइयो भने त्यो चाहिँ सदुपयोग भयो, होइन भने अहिलेसम्मका सब सदुपयोगै भइरहेको छ।
म अलिकति रोके तपाईँलाई बिचमा, तपाईँले जग्गा खोज्ने एक वर्ष लाउनु भयो, तर नेपालका धेरै जसो जग्गा अहिले जग्गा जो खेती किसान गर्नेहरू जम्मै विदेश जान थाले र जग्गा बाँझो हुँदै गएको छ, त्यो जग्गालाई कसरी सदुपयोग गर्न सकिएला त?
होइन, त्यसको लागि त मैले भनिहालेँ, सुरुमै भने मैले कि व्यक्तिगत जग्गा तपाईँलाई लिँदाखेरि तपाईँले खेती व्यावसायिक खेती गर्नुहुन्छ भने 20 रोप्ने जग्गा चाहियो। अब एकजनासँग 20 रोप्ने जग्गा हुँदैन, एकै ठाउँमा हुँदैन। अब तपाईँ यहाँ 2 रोप्ने लिने र 10 किलोमिटर परतिर गएर 5 रोप्ने लिने अनि 2 किलोमिटर परतिर गएर फेरि 2 रोप्ने लिने, त्यसरी त मिल्दैन। चक्लाबन्दी हुनु पर्यो खेतीको लागि जग्गा त त्यो हुनु पर्यो, ताकि त्यो ठाउँमा बोर्डिङ गर्न सजिलो होस्, थोपा सिँचाइ सञ्चालन गर्न सजिलो होस्, त्यहाँ टनेल टहरा बनाउन सजिलो होस्, संरक्षणको हिसाबले त्यहाँ चौकीदार राख्न सजिलो होस्, सामान ढुवानी गर्नको लागि र सामान पैठारी गर्नको लागि पनि त्यहाँ सजिलो होस्। 10 ठाउँमा टुक्रा टुक्रा गरेर खेती गरेर त हुँदैन। एक ठाउँमा एउटा किसानलाई कमसेकम 10 रोप्ने, 15 रोप्ने, 20 रोप्ने, त्योभन्दा बढी जग्गा उपलब्ध गराउने सरकारसँग योजना होस् न, अनि पो खेतीमा यहाँबाट व्यावसायिक खेतीमा केही गर्न सकिन्छ र त्यहाँबाट केही उपलब्ध हुन सक्छ।
अलिकति व्यक्तिगत कुरामा जाउँ, यो सामूहिक समस्या त छँदैछ। तपाईँ आफैले जुन फर्म सञ्चालन गरिरहनु भएको छ, कतिजनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् अहिले?
मेरो फर्मबाट 4 मान्छे त कन्टिन्यू 24 आवर्स मसँग छ, जुन चाहिँ दिन रातै त्यहीँ बसेको छ फर्ममै 4 मान्छे। त्यसपछि समय अनुसार आवश्यकता अनुसार 15-20 मान्छेको परिवार चाहिँ मेरो आफ्नो फर्मबाट मैले पालेको छु।
आमदानी कति हुन्छ त्यसरी?
हामीलाई यसरी हामीले मासिक आमदानी जोड्दैनौँ, हामी एक वर्षको हिसाब गर्छौँ। एक वर्षको हिसाबमा मोटामोटी 20-21 लाख रुपियाँ हामी त्यसरी खर्च कटाएर आर्जन गर्छौँ। हामी
त्यो खर्च कटाएर 20 लाख मात्रै आमदानी हुन्छ भनेपछि 20 परिवार पाल्न र तपाईँले त्यत्रो पैसा जम्मा गर्न, सुरुमा जुन जागिर छोड्दाको अनुभवले अर्थात त्यति बेलाको योजनाले अहिले सफलता पाए जस्तो लाग्छ कि कहीँ डगमगाए जस्तो पनि लाग्छ?
कता हो कता हो नि, यो त स्वर्गमा छु नि अहिले, पहिले त नर्कमा थिएँ। एक पाउ दुध किनेर खाना धोधो पर्थ्यो जागिर खाँदाखेरि, एक पाउ दुध किन्दाखेरि एउटा आफू बुढाबुढी अथवा छोरालाई एउटा छोरालाई पाल्थेँ, अर्को छोरा जन्मिँदाखेरि आधा किलो किनौँ न भन्दाखेरि आँट नहुने। अहिले त 10 गाई नै पाल्न सक्ने क्षमता छ नि त, होइन? कता कता धेरै जमिन आकाशको फरक छ।
धेरैजना युवाहरू मेसो नपाएर भनौँ कि काम नपाएर भनौँ कि प्रेरणा नपाएर भनौँ कि सरकारले सहयोग नगरेर भनौँ, जुन विदेशी रहेका छन् उहाँहरूलाई यहीँ राखेर तपाईँ जस्तै कृषि कर्म गराउन कतिको सम्भव होला?
हेर्नुहोस्, इजरायलमा बस्दाखेरि महिनाको 1-1.5 लाख रुपियाँ कमाइन्थ्यो इजरायलमा हुँदाखेरि, होइन? अब त विदेश हो, त्यहाँ डलरमा आउँथ्यो, 1.5 लाख रुपियाँ कमाइन्थ्यो। यहाँ आएर पनि विश्वास गर्नुहोस् महिनाको म 1.5 लाख रुपियाँ यहाँ पनि कमाइरहेको छु। अघि तपाईँलाई क्यालकुलेसन गरिहालेँ कि 20-21 लाख रुपियाँ मेरो वार्षिक आमदानी छ भनेपछि महिनाको 1.5 लाख रुपियाँ मेरो यहाँ पनि छँदैछ। त यहाँ नहुने होइन, हुने हो, तर के छ भने त्योसँग सम्बन्धित कुराहरू जुन च्यालेन्जका विषयहरू छन् नि, मैले भनिहालेँ, जग्गाको ठूलो च्यालेन्ज छ, प्रविधिको ठूलो च्यालेन्ज छ, गभर्मेन्टले नहेरेको त्यो एउटा ठूलो च्यालेन्ज हो, होइन? मार्केटिङको सबभन्दा ठूलो समस्या हो। यी सब कुराहरूलाई अलिकति पहल गरिदिने हो, सम्बन्धित निकायले पहल गरिदिने हो भने मान्छे किन विदेश जानुपर्छ? विदेशी मान्छेहरू नेपालमा काम गर्न आउँछन्, हामी दिन्छौँ उसलाई तलब।
म अलिकति यो मार्केटिङको विषयमा अझ पछि आउँछु। किसानले धेरै फलाउने तर त्यो बजारमा नपुगेर कुहिने समस्या पनि छ। म प्रमिलाज्यूसँग आउँछु। तपाईँ आफैले कृषि कर्म गरिरहँदा तपाईँले विदेश गएको कुरा पनि गर्नुभयो, कसरी विदेश पुग्नुभयो छट्टमा भनिदिनुहोस् न।
विदेश त एउटा हाम्रो नेपालीको एउटा इच्छा पनि हो होइन, एउटा मोटो रकम अघि सबै साथीहरू दाईहरूले पनि भनिसक्नुभयो एउटा मोटो रकम कमाउ भन्ने पनि उद्देश्य हो, र कस्तो हुँदोरहेछ देश विदेशमा के हुँदोरहेछ भन्ने मलाई इच्छा थियो, सानैदेखि नै इच्छा थियो। सायद अब सबैको कुरो सुनेर होला, नर्सिङ अब गर्दा गर्दैको हिसाब किताब आयो, जाउँ भन्यो, गइयो। तर गइसकेपछि चाहिँ यस्तो लाग्यो कि आफ्नै देशमा गर्दा हुन्थ्यो, आफ्नै देशमा यति यति चिज त्यहाँबाट त्यहाँ जाने बित्तिकै सबै देखियो कि नेपालमा यो चिज छ यसो छ, मेडिकलकै लाइनको भयो भने मैले यसो यसो गर्दा हुन्थ्यो यो चिज गर्दा हुन्थ्यो भन्ने कुरोहरू भएको हो।
पछि त्यहीँ बसेपछि
कुरो देखियो नेपालमा के के छ, के गर्न सकिन्छ भन्ने कुरो चाहिँ सबै देखिन्छ।
नर्सिङ छोडेर यहाँ आउन तपाईँलाई घर परिवारबाट यो समाजबाट कतिको सजिलो अप्ठ्यारो भयो? अहिले पनि कृषि कर्म भनेको सम्मानित पेसा मानिँदैन, त्यस कारणले पनि कृषि कर्म ओझेलमा परिरहेको भन्ने गुनासो धेरै आउँछ।
हो, कृषि भन्ने बित्तिकै मान्छे अप्ठ्यारो मान्छन्, लाज लाग्छ गर्न, त्यो त नबुझ्नेहरूलाई मात्रै अप्ठ्यारो हो। म इजरायल जस्तो यस्तो एउटा कृषि भएको देशमा गएको, त कृषकलाई यति इज्जत गर्ने, यति मान, एउटा कामदारलाई यति इज्जत मान गर्दो रहेछन्, म किन तल पर्ने, म त राम्रो काम गरिरहेको छु भन्ने मलाई लाग्छ। हामीलाई केही लाग्दैन, हामी जहीँ गए पनि कृषकै हो भनेर परिचय दिने गरेका छु मैले आजसम्म। कृषि जुन दिन मैले कृषि गर्छु भने, किनभने जागिर भनेको तपाईँलाई 15-20 हजार 25 हजारको जब हुन्छ भने मजाले मेरो छोरा पढाएर मैले घर परिवारसँग बसेर दुईजनाले ज्ञान पनि त्यहाँ सिकिरहेका छन्, सिकेर पनि आफ्नो काम गर्ने भएका छन् मेरा कामदारहरू, म अब यस्तै गर्छु भनेर काम गर्न थालिसकेका छन् भने म त ठुलो हो नि त मेरो लागि। जसले बुझ्छ, जो शिक्षित छ, त्यसले त यो राम्रो हो भन्ने बुझिरहेछ, नबुझ्नेले हो, त्यो आफ्नो सोचमा भर पर्ने कुरा हो।
म अब अमृतजीसँग आउँछु, सुनिहाल्नुभयो कुराकानी, नेपालमै हिरा छ, नेपालमै सुन्छ, तपाईँ आफूले चाहिँ त्योभन्दा फरक के देख्नु भएको छ कि हिरा र सुन्न देख्नु भएको छ?
त्यही नै हो, नेपालमा कृषि प्रधान देश पनि अब सबैले भन्दै आएको कुरा पनि छ, कृषि सबभन्दा सम्भावना भएको आर्थिक रूपमा राष्ट्रकै निम्ति र समग्रती जनताकै निम्ति कृषि एकदमै लाभदायक नै छ।
त्यसो भने के गर्नु पर्ला सरकारले? तपाईँले अघि भन्नुभयो बर्दियामा बस्दा मलाई निकै घाटा बेहोरे, मैले कृषि गर्दा आफैलाई पाल्न भन्दा पनि त्यो उत्पादन गरेको कुरा पनि त्यहाँबाट नाफाल्न नसकेपछि आफै डुब्ने खतरा देखे भन्नुभयो, त्यस्ता समस्या के छन् ताकि सरकारले सहयोग गरिदिएर तपाईँलाई माथि उठ्न सहयोग पुगोस्?
विशेष त बर्दियाको समस्या र गाउँघरको समस्या के हो भने, त्यहाँ सबैले घर घरमा तरकारी लगाउनु चलाउँछ, बजार व्यवस्थापनको मुख्य समस्या हो है। त्यहाँ कस्तो हुन्छ भने, अब सहरी क्षेत्र कस्तो हुन्छ भने, बाहिर गाउँबाट चाहिँ आउँछन्, रोजगार हुन्छ, उनीहरूले खेती गर्दैनन्, सङ्ख्या बढी हुन्छ, त्यसकारण त्यहाँ उत्पादित वस्तुहरू छिटै चाहिँ बजारीकरण हुन्छ र उनीहरूले चाहिँ लिन्छ, त्यसकारण चाहिँ समस्या हुँदैन। तर गाउँमा चाहिँ त्यो समस्या छ, अब सबैको घर घरमा अलिअलि तरकारी हुन्छ, सबैले किन्दैनन्, बजार व्यवस्थापन छैन। अर्को कुरा मैले त बर्दियाको समस्या के भन्यो भने, बोर्डर इन्डियाको बोर्डर पनि नजिक, त्यहाँ कम लगानीमा त्यहाँको राज्यले त्यहाँको जनतालाई कृषकलाई पढाउने लेखाउनेदेखि जमिन भाडा जम्मै उसले व्यवस्थापन गरिदिने, त्यो गरिसकेपछि जतिमा बेचे पनि हुने भयो होइन। सो त नेपालमा त्यस्तो अब हामीले सुनेको के छ भने, ठुल्ठुला कृषकहरूलाई अलिक त हुने खाने होइन, माथि लेभलको किसानहरूलाई चाहिँ राज्यले अनुदान दिएको भन्ने कुरा सुनेका छौँ, तर हामीले त्यस्तो पाएका छैनौँ। सामान्य मोल बिउ बाहेक अरू चाहिँ हामीले पाएका छैनौँ होइन। अब सबै किसानहरूलाई राज्यले अरू देश जस्तै गर्यो भने होइन, नेपालमा पनि कृषक र राष्ट्रलाई पनि तपाईँको चाहिँ माथि उठाउने सम्भावना छ र सम्भव छ। अब नेपालमा मैले के देखेको छु भने, अलिकति चाहिँ विदेशी प्रभावमा चाहिँ नेपाल राज्य होइन अलिक चाहिँ परेको कारणले पनि कृषिप्रति यो सम्भावना हुँदाहुँदै पनि नभएको मैले चाहिँ आफ्नो एउटा चाहिँ दृष्टिकोण के छ भने, म कृषक पनि एउटा अगुवा कृषक भएको नाताले पनि के भन्न चाहन्छु भने, राज्यले तपाईँको चाहिँ विदेशीहरूको बढी तपाईँको चाहिँ अलिकति चाहिँ ओतप्रोतमा काम गरेको देख्छु, त्यस कारणले यहाँ कृषि क्षेत्रमा चाहिँ यहाँका कृषकहरू चाहिँ सफल नभएको हो। किनभने उसले चाहिँ अब जस्तो चाइना र भारत चाहिँ ठुलो मुलुक छ है, उनीहरूले बढीभन्दा बढी उत्पादन गर्छन् कृषि वस्तुहरू, यदि नेपालमा चाहिँ उत्पादित भइसक्यो भने त्यहाँको वस्तुहरू त यहाँ बजार गर्न पाएनन् नि विदेशीहरूले, त्यस कारण यहाँका राज्यका केही ठुला बडा मान्छेहरूसँग उनीहरूले चाहिँ त्यो सम्पर्क गरेर होइन, हाम्रो सामान त अब कहाँ बिक्ने त, इन्डियामा पनि उत्पादन बढी छ, चाइनामा पनि बढी छ है, अब कहाँ बेच्ने त भने, नेपाललाई बजार बनाउने रूपमा चाहिँ यहाँको कृषि प्रणालीलाई तपाईँको चाहिँ धराबमा पार्ने, उनीहरूको चाहिँ वस्तुहरूलाई चाहिँ यहाँ बजारको रूपमा चाहिँ प्रयोग गर्ने जुन योजना छ, त्यो योजनाहरू तपाईँको चाहिँ यहाँका केही अगुवा मान्छेहरूले गरेको कारणले
सरकार आफूले नेपाली किसानको उत्पादनलाई बजारसम्म पुर्याइदिने एउटा समस्या। तपाईँले अलिकति कुरा गरौँ, नार्कबाट के कस्तो सहयोग पाउनु भयो त?
मैले त नार्कबाट चाहिँ कतिपय कुराहरू कस्तो छ भने, मैले प्राविधिक कुराहरू बढी मैले पाएको छु।
के के छन् प्राविधिक कुरा?
प्राविधिक जस्तो अब मैले गोलभेडा कसरी लगाउने होइन, मल कति राख्ने, अनि कुन कुन समयमा के गर्ने होइन, त्यो सबै कुराहरू मैले चाहिँ यो नार्कोबाट चाहिँ पाइरहेको छु। विशेष गरी मेरो सम्पर्क पनि डाक्टर सुरेन्द्र श्रेष्ठसँग बढी नै छ।
अब म शिवचन्द्रजीसँग आउँछु। तपाईँले अलिकति मार्केटिङ कुरा गर्नुभएको थियो, अमृतजी र राज्यले पनि कुरा गर्नुभयो। बजार व्यवस्थापनको समस्याले कृषकले उत्पादन गरेको, अझ भनौँ नेपाली कृषकले उत्पादन गरेको कतिपय उत्पादन चाहिँ खेतबारीमै सुक्ने र बजारसम्म नपुग्ने अनि उचित मूल्य नपाएका कारण पनि किसान धेरै निरुत्साहित छन् भन्ने खबरहरू पछिल्लो समय धेरै आउँछन्, तपाईँले सुन्नुभएको छ। के गर्नु पर्ला उचित बजार व्यवस्थापनका लागि तपाईँको दृष्टिकोणमा?
आजभन्दा चार वर्ष अगाडि हामीले कालीमाटीको चोकमा तपाईँलाई 7 ट्रक जति गोलभेडा हामी फालेका थियौँ। त्यो बेलामा गोलभेडाको मूल्य 3 रुपियाँ किलो पनि आउन मुस्किल थियो, 5 रुपियाँमा हामी किलोमा बेच्नु पर्थ्यो र त्यही 5 रुपियाँमा बेचेको सामान उपभोक्ताले 30 रुपियाँमा खान्थ्यो र त्यो बेलामा इन्डियामा 50 रुपियाँ अथवा 30 रुपियाँभन्दा माथि नै 50 रुपियाँ आइसीमा भाडु पैसामा त्यहाँ गोलभेडाको मूल्य थियो। त्यो बेलामा हामी संघर्ष गरेर कृषि विभागमा गएर डेलिगेशन गएर विभिन्न कुराहरू हामी उठायौं र 8 बुँदे सहमति भयो। त्यो 8 बुँदे सहमतिमा के थियो भने तरकारीको लागत मूल्य जुन छ त्यो लागत मूल्य हामीले तोकिदिन्छौं र व्यापारीहरूले जति पनि सामानहरू बेचिरहेका छन् तिनीहरूसँग मूल्य सूची राख्ने भन्ने पनि हामीले त्यो अनिवार्य बनाउँछौँ। ती सब कुराहरू सम्झौता भएको हो तर कार्यान्वयन भएन, त्यो कुराहरू कहिले पनि लागू भएन। यसकारण नेपाल सरकारले कृषकलाई विभिन्न सेक्टरमा अनुदान दिइरहेको छ भने त्यो त्यसको अनुगमन गर्ने पनि नेपाल सरकारको जिम्मेवारी हो।
अर्को कुरा, अघि हिराजी र अमृतजीले उठाउनु भएको थियो नि एउटा, चीन र भारतबाट आउने तरकारी रोक्यो भने पनि धेरै हदसम्म नेपाली किसानले आफ्नो दुःख अनुसारको मूल्य पाउँछन् भन्ने कुरा चाहिँ कतिको छ?
हेर्नुहोस्, अब यो उहाँ सरले उठाउनु भएको यो मुद्दा जुन छ नि, यो हाम्रो छिमेकी राष्ट्रसँग व्यापारै नगर्ने, व्यापार बन्द गरिदिने, उनको सामान आउन नदिने यो धेरै गाह्रो छ। हामी पूर्ण रूपमा रोक गर्न मिल्दै मिल्दैन, हेर्नुहोस् मिल्दै मिल्दैन। त्यसको विकल्प के छ भने कम मूल्यमा उत्पादन गर्ने प्रविधिहरू अथवा त्यसमा लागत कम लागतमा उत्पादन गर्ने कुरातिर हामी लाग्नुपर्ने हुन्छ।
अब म अन्तिममा एउटा क्वेशन सोधेर म शिवचन्द्रजीबाट यो कार्यक्रमबाट बिट मार्छु। धेरै किसान जो कृषि कर्म गर्ने तर यहाँ सम्भावना नदेखेर विदेश दौडिरहनु भएको छ अहिले पनि, तपाईँ आफै पनि 8 वर्ष विदेश बसेर आउनुभयो, के गर्नु पर्ला उहाँहरूलाई रोक्न? तपाईँले भने जस्तै म आफै काम दिन्छु भन्नुभयो, तर उहाँहरूलाई तपाईँ यस्ता काम दिने मान्छेहरूको अभाव नभएको हो कि चेतनाको कमीले धेरै युवा विदेश दौडिएका हुन्?
तपाईँको यो प्रश्न महत्वाकांक्षी जुन तपाईँले यहाँ राख्नुभयो एकदमै जायज कुरा हो। हेर्नुहोस्, हाम्रो नेपालीमा एउटा उखान छ, कुवाको भ्यागत हो भनिन्छ नि। म विदेश जानुभन्दा अगाडि साँच्चै म कुवाको भ्यागत थिएँ। म धनी परिवारको मान्छे, अलिकति भनौँ न लाउन खाने, धनी नभनौँ लाउन लाउन खाने परिवारको मान्छे, आफ्नो खेतबारीमा अरू ज्याला ज्यामीहरू काम गर्ने मान्छे, होइन म एउटा गृहस्थ परिवारको मान्छे, अनि आफू चाहिँ अर्काको खेतमा काम गर्न चाहिँ मलाई लाज लाग्ने, गाउँकै मान्छेले बाबा हो यत्रोलाई के एकदम पुगेको भनेर अर्काको खेतमा गएर काम गर्न लागेको भनेर, जुन हाम्रो एउटा संस्कार छ नेपालमा कामलाई चाहिँ इज्जत नदिने आदि इत्यादि कुराहरू छन्। हेर्नुहोस् भने यी कुराहरू चाहिँ मलाई पनि यहाँ नेपालमा हुँदाखेरि यो दिमागमा यो कन्सेप्ट थियो, होइन। तर विदेशमा 8 वर्ष बसेर त्यहाँको रहन सहन, त्यहाँको सबै कल्चर संस्कृतिहरू सबै कुराहरू थाहा पाइसकेपछि, प्रविधिहरू थाहा पाइसकेपछि, अहिले म आफ्नो एउटा मोटरसाइकलमा विश्वास गर्नुहुन्न 1 क्विन्टल तरकारी बोकेर म बजार पुर्याउँछु, केही लाज लाग्दैन। तर यही कुरा पहिला चाहिँ नेपाल छोड्नुभन्दा अगाडि नेपालमा हुँदाखेरि 1 ढाकी तरकारी पनि बजारमा लान मलाई अप्ठ्यारो हुन्थ्यो। त अहिले म कुना काप्चामै ठाउँ ठाउँमा खाली भएको ठाउँमा वेस्टेज भएको ठाउँमा यसरी फुल रोपिदिएको हुन्छु चाडपर्वको बेलामा, दसैँ तिहारको बेलामा, त्यो फुलैबाट म 50,000 रुपियाँ कमाउँछु। त यो कुरा के छ भने लाज धाक जुन छ नि त्यो बाहिर गइसकेपछि आफस्याप हराउँदो रहेछ।
पहिला जो विदेश जाने युवाले सोच्नु पर्यो कि मैले यहीँ आफ्नो लाज हराउन सकेँ भने यहीँ खुट्टा टेक्न सक्छु र मनज्ञ कमाउन सक्छु भनेर सोच्नु पर्यो।
यही कुरा चाहिँ म के भन्न चाहन्छु भने जुन मसँग पनि थियो र अहिले त्यही कुरामा चाहिँ म ती कुराहरूलाई मान्दिनँ। अब हेर्नुहोस्, म यत्रो एजुकेटेड भएर पनि, म गाडी घोडा चढ्ने मान्छे भएर पनि, मेरा छोराहरू डाक्टर र इन्जिनियर भइसकेको भए तापनि म कृषि पेसामा छु र हामीलाई गौरव छ। कसैसँग म अलिकति पनि लाज मान्ने, कसैसँग अलिकति होचिएर बस्ने, आफूलाई सानो ठान्ने, त्यो त मेरो मनमा एउटा तिलको दाना बराबर पनि छैन, किनभने म आफूलाई एउटा डाक्टर, एउटा प्रोफेसर, एउटा वकिल यिनीहरूभन्दा पनि म आफूलाई ठूलो ठान्दछु। मैले तरकारी नउब्जाउने हो, मैले अन्न नउब्जाउने हो भने ती डाक्टर र वकिल र इन्जिनियर सबै भोकै हुन्छन्। त्यति गर्व छ आफूलाई।
हस्, यो महत्वपूर्ण समय संवाद र हौसलाका लागि अझ भनौँ, आम कृषकलाई तपाईँले दिएको हौसला प्रिय छ, प्यारो छ, यो हौसला कायम रहोस्। हामीलाई यो समय दिनुभयो, कुरा गरिदिनुभयो, तपाईँ चारैजनालाई विशेष धन्यवाद।
खेती किसानीमा रमाएका युवा र किसानसँगको कुराकानी सँगै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलियो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै साथी विष्णु विश्वकर्मा र म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छौ। नमस्कार।